بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين، والصلاة والسلام على صاحب الدعوة النبوية والصولة الهادرية والإسمة الفاطمية والهلم الحسنية والشجاعة الحسينية والعبادة السجادية والمعاصر الباخرية والآثار الجعفرية والعلوم الكاظمية والحجج الرضوية والجود التقوية والنقابة النقوية والهيبة الأسكرية والغيبة الإلهية صاحب بأمر الله. وأهل بيته الطيبين الطاهرين المعصومين، وأما بعد، فقد قال الله سبحانه وتعالى في محكم كتابه المبين، سلام، اجزان محترم، سورہ نور 24واں سورہ قرآن مجید کا اور اس کی آیت کا نشان 35. بسم اللہ الرحمن الرحیم. اللہ نور السماوات والارض مثل نوره كمشكات فيها مصباح المصباح في زجاجہ. آیت تو بڑی تفصیلی ہے اور اس کی تفسیر کے لیے بھی بہت کچھ کہا جا سکتا ہے، اور اتنی جلدی یہ ممکن بھی نہیں ہے، لیکن خدا اس آیت میں جس شے کی تعظیم کروا رہا ہے اس کا ذرا سا تذکرہ کرنا ہے. خدا کہہ رہا ہے، آیت کا پہلے ذرا سا ترجمہ بیان کر دوں، کہ خدا کا نور زمین اور آسمانوں میں ہے. پروردگار نے اس نور کو ایک تاخ میں رکھا ہے جو ایک کندیل کے اندر جلتا ہے، شیشے کی کندیل ہے، اور خدا نے اس چراغ کو زیتون کے بابرکت درخت کے تیل سے روشن کیا ہے. یعنی خدا اپنے نور کی مثال دے رہا ہے. آیت میں بھی یہ جملے ہیں کہ خدا اسی طرح اپنے مثالیں بیان کرتا ہے اور جسے چاہتا ہے اپنے نور کی ہدایت دے دیتا ہے. پھر آیت کہہ رہی ہے کہ پروردگار نے اس نور کو، ان کندیلوں کو جس میں خدا کا نور ہے، ان گھروں میں روشن کیا ہے جنہیں یہ با عظمت بنانا چاہتا ہے، جن گھروں کے لیے چاہتا ہے کہ لوگ ان کی تعظیم کریں، کیونکہ ان گھروں میں صبح اور شام خدا کا ذکر ہوتا ہے. نہ خرید و فروخت نہ تجارت ان گھر والوں کو خدا کے ذکر سے روکتی ہے. یہ نماز زکوٰۃ ادا کرتے رہتے ہیں کیونکہ یہ اس دن سے ڈرتے ہیں کہ جس دن دن اور آنکھیں الٹے ہو جائیں گے. بہرحال پھر کہہ رہی ہوں کہ اتنی جلدی اس آیت کی تفسیر ممکن نہیں ہے، لیکن جن گھروں کی طرف اشارہ ہے، کون سے گھر خدا عظمت دینا چاہتا ہے، بلند کرنا چاہتا ہے. دیکھیں، میرا اور آپ کا دیواریں اونچی کرنا خدا کے سامنے کوئی حیثیت نہیں رکھتا. خدا جب کسی شے کو اونچا کرنا چاہتا ہے، میں آپ کو اس کی مثال دوں، جس وقت حضرت یوسف کو قید خانے، مصر کے قید خانے میں قید کیا گیا تھا ایک گوشے میں، تو اس وقت حضرت جبرائیل نے آ کر کہا تھا کہ حضرت یوسف، خدا نے آپ کی برکت سے اس زمین کو طاہر کر دیا ہے. اس کا مطلب گھر کی عظمت مکینوں سے ہے، یعنی علاقہ یا اونچی اونچی دیواریں یا سہولتیں یا فیسلٹیز گھر کو با عظمت نہیں بناتی، گھر کی عظمت مکینوں سے ہے. اب پروردگار کو وہ گھر پسند ہے جہاں اطاعت گزار مکین رہتے ہیں، اور وہ گھر بڑے منوس ہے خدا کی نگاہ میں جہاں پر خدا کی نافرمانی ہوتی ہے. جس وقت یہ آیت نازل ہوئی، اپنی کتابوں میں تو ہے اس کی تفسیر، لیکن ابن حنبل نے، احمد ابن حنبل نے جو اپنی مسند میں اسے لکھا، یعنی ان کی کتابوں میں بھی یہی تفسیر ہے، کہ جس وقت رسول پر یہ آیت نازل ہوئی، رسول مسجد میں بیٹھے ہوئے تھے. اب آپ جانتے ہیں نا، آیت جہاں جہاں رسول ہوتے وہاں آیت آ جاتی. رسول ناقے پہ ہو تو آیت آئے گی، رسول غار میں ہو تو آیت آئے گی، رسول گھر میں ہو تو آیت آئے گی، میدان میں ہو، مسجد میں ہو، جہاں کہیں بھی ہو آیت آئے گی. تو بہرحال آیت آئی، رسول مسجد میں بیٹھے ہوئے تھے. وہاں پر جو اطراف میں صحابی بیٹھے ہوئے تھے سوال کرتے ہیں کہ یا رسول اللہ، کیا یہ جو گھر ہے، خدا چاہتا ہے کہ جن کا وقار ہو، خدا چاہتا ہے کہ جن کی عظمت کی جائے، جن کے سامنے سے گزرتے ہوئے تعظیم کی جائے، ان گھروں کی، وہ خدا کا گھر کعبہ ہے؟ کا نہیں، وہ کعبہ نہیں ہے. کا پھر وہ مساجد ہیں؟ کیونکہ مساجد بھی خدا کے گھر ہیں. اب اس کی تفصیلات ہیں، حافظ کفایت حسین صاحب نے بھی بڑی تفصیلات لکھی ہیں اس میں، لیکن اب میں اس کی تفصیل میں نہیں جا رہی کیونکہ مجھے آپ کو ایک منزل تک لے جانا ہے. یہ کعبہ بھی نہیں ہے، جب مساجد بھی نہیں ہیں تو پھر کیا یہ انبیاؤں کے گھر ہیں؟ رسول نے کہا ہاں، ان گھروں میں انبیاؤں کے گھر شامل ہیں۔ پھر وہ جو ایک دروازہ کھلا رہتا تھا، سارے دروازے بند ہوتے تھے، وہ ایک دروازہ کھلا رہتا، اس کی طرف اشارہ کر کے وہ پوچھنے والا پوچھتا ہے، کیا یہ گھر بھی ان گھروں میں شامل ہے؟ رسول نے کہا، یہ گھر تمام انبیاؤں کے گھروں سے افضل ہے۔ اس کا مطلب کائنات کا سب سے اچھا گھر، سب سے اچھا گھر رسول نے کہہ دیا تمام انبیاؤں کے گھروں سے افضل ہے۔ کیا خصوصیت تھی اس گھر کی؟ حافظ کفایت حسین صاحب اسی کتاب میں اپنی تشریحات لکھ رہے ہیں اس گھر کے متعلق۔ وہ کہتے ہیں ظاہری طور پر بہت چھوٹی چھوٹی دیواریں تھیں اس گھر کی، چند مٹی کے برتن تھے اس گھر میں، کائنات کا سب سے اچھا گھر۔ ایک جھولا تھا جس میں اس گھر کے بچے جھولتے تھے، ایک چکی تھی جو اس گھر کی ملکہ پیسا کرتی تھی۔ اکثر سلمان فارسی جب آتے تو دیکھتے کہ چکی خود بخود چل رہی ہے، کوئی چلانے والا نہیں، گھبرا کے جا کے رسول سے پوچھتے، یا رسول اللہ کوئی چلا نہیں رہا تھا، چکی چل رہی تھی۔ رسول کہتے جبرائیل آئے ہوں گے چکی پیسنے کے لیے۔ ایک فرش تھا، کہتے ہوئے بھی زبان میں لغزش ہوتی ہے لیکن بہرحال فرش ہی تھا۔ دن میں اس پر اونٹ کو چارہ ڈالا جاتا تھا اور رات کو اس کو اس طرح صاف کیا جاتا تھا کہ امیر المومنین اس پر سویا کرتے تھے۔ سب سے اچھا گھر، جس در پر آ کر دربانی کرنا، چکی پیسنا، جھولے جھلانا فرشتے اپنے لیے فخر سمجھتے ہیں۔ دیکھیں پروردگار نے دین میں فضیلت کا ایک ہی معیار رکھا ہے اور وہ ہے صاحب کردار ہونا۔ ہم یہ ایام اسی لیے منا رہے ہیں، ہم شہزادی سے بار بار اسی لیے متصل ہو رہے ہیں کیونکہ ہم ان سیرت کے کچھ نمونوں کو اپنی ذات میں اپنانا چاہتے ہیں، ہم ان گوشوں کو اپنی ذات میں۔ دیکھیے علماء عرفان کہتے ہیں جب تک ان مجالس کو ایک حکایات کی طرح، داستانوں کی طرح سنا جائے گا، اس وقت تک سیرت پر عمل نہیں ہو سکتا، جب تک آئینے کی طرح فضائل نہ سنے جائیں کہ ہم کس حد تک ان آئینے میں پورے اترتے ہیں۔ میں آپ کو ایک مثال دوں، اگر صاحب کردار بننا ہے تو پھر پروردگار کے پاس نہ مرد کی شرط ہے نہ عورت کی شرط ہے، وہ صرف اور صرف اطاعت دیکھتا ہے۔ اگر فضیلت چاہیے اس کی بارگاہ میں، دین کی راہ میں، تو پھر صرف اطاعت ہی ایک راستہ ہے۔ پروردگار قرآن میں کہتا ہے وَأَوْحَيْنَا إِلَىٰ أُمِّ مُوسَىٰ، ہم نے مادر موسیٰ پر وحی کی۔ دیکھیے یہ عام سی بات نہیں ہے وحی نازل ہونا۔ لوگ جب رسول اکرم سے سوال کرتے تھے، یا رسول اللہ آپ بھی تو ہماری طرح کھانا کھاتے ہیں، سوتے ہیں، اٹھتے ہیں، بازاروں میں جاتے ہیں، تو رسول نے کہا قل انما انا بشر مثلکم، میں تمہاری طرح کا ایک بشر ہی ہوں، فرق صرف اتنا ہے کہ مجھ پر وحی آتی، تم پر وحی نہیں آتی ہے۔ یعنی وحی خدا کا ایک خاص فضل ہے جو وہ اپنے کسی بندے پر کرتا ہے۔ اب پروردگار کہہ رہا ہے کہ خاتون ہے، حالانکہ اس وقت مادر موسیٰ کو شاید یہی خیال ہوگا کہ اس اتنے بڑے نیل سے زیادہ تو بچہ میرے پاس محفوظ ہے، یہاں کون بچے کی حفاظت کرے گا، لیکن پروردگار نے وحی کی کہ ہم چاہتے ہیں کہ اسے نیل کے حوالے کر دیا جائے۔ یہ اس وقت کی بات ہے، دشمن جس بات کو اپنے لیے طاقت بناتا ہے، دین اسی کے ذریعے حملہ کرتا ہے۔ جس وقت 70,000 بچے قتل ہوئے تاکہ حضرت موسیٰ کی ولادت نہ ہونے پائے، اس وقت پروردگار نے اپنے نبی خدا کو پیدا کیا اور دشمن ہی کے گھر میں حضرت موسیٰ کی پرورش ہوئی۔ جس دور میں لڑکیوں کو زندہ درگور کیا جا رہا تھا، اس وقت اپنے حبیب کو رسول نے بیٹی ہی کے ذریعے قیامت تک کے لیے ایک سراپا ہدایت کردار عطا کر دی۔ تو اس کا مطلب دشمن جس، آپ دیکھیں حضرت عیسیٰ کے دور میں جادو اپنے عروج پر تھا، تو وہاں پر پروردگار نے حضرت عیسیٰ کو طب کا معجزہ دیا، تو حضرت موسیٰ کے دور میں وہاں پہ عصائے موسیٰ جو اس جادو کا توڑ تھا۔ تو جس طریقے سے دشمن حملہ کر رہا ہے، اب اس دور کا بھی یہی مثال ہے کہ کیونکہ ٹیکنالوجی نے اس دور میں اتنی ترقی کر لی ہے، وقت کے امام بھی اس دور میں آئیں گے جب ٹیکنالوجی اپنے عروج پر ہوگی، ٹیکنالوجی ہی کے ذریعے مقابلہ ہوگا۔ تو دشمن جس طریقے سے پوری تیاری کر کے رکھتا ہے، دین اسی کو اپنا اسلحہ بناتا ہے۔ ایک خاتون، ایک بیٹی، اس دور میں جب اگر کسی کو یہ خبر مل جائے کہ میرے گھر بیٹی پیدا ہونے والی ہے تو وہ جنگلوں میں اپنا منہ چھپائے پھرتا تھا۔ رسول نے رسول کو ایک بیٹی اور یہ کہہ کے خدا نے عطا کی کہ منصب بھی نہیں دوں گا، لیکن یہی ایک ذات قیامت تک کے لیے سراپا ہدایت کا پیکر ہوگی، مردوں کے لیے بھی عورتوں کے لیے بھی. مجھے ذرا سی اس پر گفتگو کرنی ہے. آپ مختلف پہلو ممبروں سے سن رہے ہیں، الخابات سن رہے ہیں، فضیلتیں سن لی، داستان، حکایتیں، سب کچھ ہم سن چکے ہیں، لیکن ہدایت اس ذات نے کیسے ہدایت کے فریضے انجام دیے گھر کے اندر رہ کر بھی. ہم سمجھتے ہیں جب گھر سے باہر نکلتے تبھی ہدایت کا کام ہوتا ہے، مجلسوں میں آ کر بیٹھے، مدرسے تک جائیں تبھی ہدایت کا کام ہوتا ہے. بے شک خدا چاہتا ہے کہ آپ دین سیکھیں، لیکن ہدایت کا کام اس وقت جب والدین کا ازواج طے ہو رہا تھا. پروردگار یہ چاہتا ہے کہ تم صرف اور صرف انتخاب کے لیے صاحب کردار دیکھو، مرد ہو یا عورت. آپ اگر دیکھیں تو رسول اکرم اور جناب خدیجہ کی شادی میں سارے رسومات ٹوٹ گئے. عورت نے خود پیغام بھیجا، عورت نے خود حق مہر ادا کی، اور پھر اپنا سارا مال شوہر پر نچھاور کر دیا. ہم تو ازدواج یہ دیکھ کے طے کرتے ہیں نا کہ کس نے پہلے ہی سے سٹیٹس معاشرے میں بنا کے رکھا ہے، خاندان کتنا صحیح ہے، پہلے سے کیا ساری سہولتیں معین ہیں، گھر لے لیا ہے، گاڑی لے لی ہے، تعلیم مکمل کر لی ہے، اس کے بعد بیٹی دینے کا کوئی جواز بنتا ہے. لیکن یہ شادی، یہ ازدواج، یہ کیوں یہ انتظامات ہو رہے تھے؟ کیونکہ پروردگار چاہتا ہے. دیکھیں ایک عام درود پڑے محمد والے محمد، ایک عام بچے کو اگر دیندار بنانا ہو تو اس کے لیے علماء کہتے ہیں کہ پہلے سے اقدامات کیے جائیں کہ آپ بچے کو پاک فضا، پاک ماحول میسر کریں، بچے کی تربیت کی ابتدا ہی سے بڑا خیال رکھا جا رہا ہو. اب پروردگار چاہتا ہے کہ ایک ایسی خاتون، بڑی مختصر سی زندگی ہوگی لیکن کیونکہ قیامت تک کے لیے ہدایت کا مرکز بنیں گی، تو اسی لیے پروردگار نے اس نور کو بھی اپنے پاس محفوظ رکھا تھا. جیسے ہی زمین پر بھیجا، سید الانبیاء کی پرورش میں دیا. اسی لیے مکتب رسول کے سب سے پہلے شاگرد خاتون جنت اور امیر المومنین ہیں. ہوتا یہ تھا کہ جب بھی کوئی وحی نازل ہوتی، شہزادی کونین کو رسول اکرم بلاتے، اس وحی کی ترجمانی بتاتے، یا امیر المومنین یا شہزادی کونین اسے اپنے پاس لکھ لیا کرتے تھے. مجھے بتائیں پروردگار نے جسے اتنا علم دے کے بھیجا ہو کہ آئمہ جسے علم کانا وما یکون کہہ کے مخاطب کرتے ہوں، وہ یہ کیوں تعلیمات رسول اکرم کی لکھ رہی تھی؟ ہماری خاطر، ہماری خاطر. یا امیر المومنین جو خود قرآن کی ترجمانی، خود قرآن صامت ہو. آیت اللہ فضل اللہ نے اپنی کتاب میں لکھا کہ جب بھی رسول اکرم کچھ بھی بیان کرتے، یہ دونوں شاگردوں کا معمول تھا کہ یہ اسے اپنے پاس محفوظ کر کے رکھ لیتے. روایت میں ملتا ہے وہ ایک آیا تھا گھر سوال کرنے کے لیے شہزادی کونین سے رسول اکرم کی شہادت کے بعد، کا بنت رسول میں جاننا چاہتا ہوں کہ کوئی مخصوص تعلیم جو رسول ہمارے لیے چھوڑ کر گئے ہوں، جو آپ سمجھتی ہیں کہ امت کے لیے گوہر مقصود بن سکتا ہے. بے ساختہ اپنی کنیز سے کہتی ہیں کہ جاؤ گھر کے گوشے میں جو وہ ایک حریر کا پارچہ لکھ رکھا ہے جس پر میں نے اپنے بابا کی تعلیمات لکھی تھی، وہ پارچہ لے کر آؤں. وہ گئیں اور پھر واپس آ کر کہتی ہیں کہ شہزادی وہ تو نہیں مل رہا. وہ خود گئیں شہزادی کون ہے، اور گھر کے ایک گوشے سے وہ حریر کا ٹکڑا لے کر آئیں جس پر رسول کے کچھ احادیث، کچھ تعلیمات لکھے ہوئے تھے. اب وہ تفصیلی روایت ہے لیکن اس میں صرف ایک جملہ جو بڑا قابل غور ہے وہ یہ کہ اگر خیر کی گفتگو نہیں کر سکتے تو دین یہ کہہ رہا ہے کہ خاموش رہو. ایک اور رسول کی حدیث جو وہیں پر ملی وہ یہ کہ مومن وہ ہو ہی نہیں سکتا جس کا ہمسایہ اس سے اذیت محسوس کرے. شہزادی کونین یہ کہتی ہے بابا کی ساری تعلیمات میرے پاس محفوظ ہے، اور پھر جناب فضا سے مخاطب ہو کے کہتی ہے کہ یہ بابا کے پیغامات میرے لیے حسنین سے بھی، حسنین کی طرح عزیز ہیں. یہ آیت الفضل اللہ نے اپنی کتاب میں یہ جملہ لکھا ہے. اس کا مطلب زبانی دعویٰ، زبانی محبت کے تقاضے کرنے سے ہم اس ہادی کی ہدایت پر عمل نہیں کر سکتے جب تک میں اور آپ ان تعلیمات کو اپنی زندگی کا حصہ نہ بنائیں. اب ان ایام میں کثرت سے ہم شہزادی کونین کے اخوال سن رہے ہیں، روایتیں سن رہے ہیں، احادیث سن رہے ہیں. میں سمجھتی ہوں اب تک سب سن لیا، آج جب شہادت کا دن مکمل کر کے آپ گھر جائیں گے تو پھر اس کے بعد ان تعلیمات پر پریکٹیکل کام کرنے کا وقت شروع ہوگا. یعنی وہ صرف یہاں پہ سننے کے لیے فضائل کے اور مصائب کی حد تک نہیں تھا, یا اتنی زحمتیں جو اٹھائی ان ایام میں وہ ہم چاہتے ہیں کہ شہزادی سے قربت حاصل کر سکے. تو اس کے لیے تو آپ یقین جانے وہاں ہاتھ رکھ کے آنسوؤں کے ساتھ متصل ہو جائیں, کیا مشکل ہے کہ وہاں سے نہ ملے جو طلب کر رہے ہیں. لیکن اب ان ایام کو زیادہ کارآمد بنانے کے لیے ان تعلیمات پر عمل ضروری ہے. شہزادی کی زندگی کا یہی مقصد تھا. وہ یہی کہتی تھی, دربار خلافت میں انہوں نے جا کر یہ جملہ کہا تھا کہ وہ ہدایت کرنے کا زیادہ حقدار ہے جو پہلے سے ہدایت یافتہ ہو, یا وہ ہدایت کرے گا جو خود محتاج ہدایت ہو. وہ امت کی آنکھیں کھولنا چاہ رہی تھی کہ تمہیں ایک ایسے ہادی کی ضرورت ہے جو خدا کی طرف سے ہدایت یافتہ ہو. تم کسی کو بھی اگر ممبر پر تسلیم کر لو تو پھر ہدایت کیسے ملے گی؟ کائنات کا افضل ترین مقصد خدا کا امت کی ہدایت ہے. اور اگر ایک خاندان مسلسل اس کے لیے کوششیں اور محنتیں کر رہا ہے, ہم کتنے شہزادی کے پہلو سن رہے ہیں ممبروں سے, قربانی کا جذبہ, صبر, ایثار. میں کہہ گئی وہ چکی حضرت جبرائیل چلانے کے لیے آتے تھے, لیکن رسول اکرم اکثر جب گھر میں داخل ہوتے اور جب وہ بیٹی چکی چلا رہی ہوتی تو اکثر روایتوں میں ملا, علماؤں نے لکھا کہ ہاتھوں سے خون جاری ہوتا. کیونکہ دیکھیے خون کب نکلتا ہے؟ خون اس وقت نکلتا ہے جب پہلے اتنی چکی چلا چکی ہوں کہ ہاتھ زخمی ہوئے, گٹھے پڑے, اور پھر مزید اس کے بعد بھی اتنی چکی چلائی کہ وہ گٹھے پھٹے اور اس میں سے خون نکلا. ٹھیک, پہلے دن تو خون نہیں نکلتا نا, خون تو اس وقت نکلتا ہے جب بہت بہت استعمال کر لیا. اب اس وقت رسول کا اپنی بیٹی کو یہ کہہ کے چلے جانا کہ دنیا کی تلخیوں میں خدا نے آخرت کی شیرینی چھپا رکھی ہے, اور پھر بیٹی مسکرا کے چکی چلانے میں مصروف ہو جاتی, تو پھر ذات کا ہم سے کیا مطالبہ ہے؟ وہ ہم سے کچھ تقاضا کر رہی ہیں اگر ہم بار بار یہی پیغامات ممبروں سے سن رہے ہیں. آپ سن رہے, اتنا ایثار تھا کہ دعا بھی جب خدا کے حضور ہاتھ پھیلاتی تو سب سے پہلے اوروں کے لیے دعا کرتی. یہ کتنا مشکل کام ہے پریکٹیکلی اس پر عمل کرنا, کہ ہم اگر خود مشکلات میں ہو, مصیبتوں میں ہو, تو پھر آپ کو دوسرے کی مصیبتیں یاد نہیں رہتی. یہ ایک فطری بات ہے کہ اگر خود میرے خود کے گھر میں پریشانیاں ہوں گی تو مجھے ان کی پریشانیاں کیسے یاد رہیں گی. لیکن یہ روحانیت کی بلندی کے بعد حاصل ہوتا ہے کہ خود مشکلات میں رہ کر بھی, یہ اسی زندگی سے ہم نے سیکھا. سورہ دہر جو ان ایام میں کثرت سے تلاوت ہو رہی ہے, سورہ دہر میں خدا کی آیت نازل شدہ ہے کہ ہم اسی لیے نہیں کھلاتے کیونکہ ہم تم سے بدلہ چاہتے ہیں یا تمہارا شکریہ چاہتے ہیں, ہم ہمارا عمل خدا کی خاطر کر رہے ہیں. تو اس کا مطلب خود بھوکے رہ کر دوسروں کو سیر کرنا, یا امام حسین کے اسی طرح کے ملتے جلتے جملے کربلا میں ملے کہ یہ ساری مشکلات میرے لیے اسی لیے اٹھانا آسان ہے کیونکہ وہ دیکھ رہا ہے. تو جب کام خالص خدا کے لیے ہو تو پھر مشکل اتنی بڑی نہیں لگتی. دین یہی کہہ رہا ہے کہ اگر اخلاص کے ساتھ کام خدا کے لیے کرو, اور شہزادی کی زندگی بھی اسی کی نمونہ عمل ہے. اب میں سمجھتی ہوں اگر میں اور آپ روزمرہ کی زندگی کو خالص خدا کے لیے ان ایام کی برکت سے کر دیں تو پھر شہزادی کی سیرت بن گئی نمونہ عمل. کسی ایک پہلو پر بھی اگر عمل سیکھ لیا, کتنے ایسے ہیں جو شہزادی کی زندگی کو نمونہ عمل بنا کر ایک ایک گوشے کو اپناتے چلے گئے. سید ابن طاؤس کی مثال دوں کہ وہ شب قدر جب بار بار یہ جملہ کہتے کہ جس نے شہزادی کی ذات کی معرفت حاصل کی اس نے شب قدر کو درک کیا, تو وہ کہتے تھے آج کی رات مجھے کوئی ایسا کام کرنا چاہیے جو شہزادی کا بڑا پسندیدہ تھا. تو وہ کہتے میں کیا کروں, میں کیا کروں, شب قدر کے اتنے سارے اعمال ہیں, ایک کام کرتا ہوں جو وقت بھی کم ہے, رات چھوٹی ہے, جو ضروری اعمال ہے وہی انجام دیتا ہوں. آیت اللہ فضل اللہ ہی نے اپنی کتاب میں اسے لکھا ہے. پھر बेसाख्ता वो सोचते हैं कि अगर वो औरों के लिए दुआ करती थी तो फिर मुझे भी आज रात को ये पहलू अपनाना चाहिए कि मैं भी औरों के लिए दुआ करूं। वो चाहते थे उस सीरत को नमूने अमल बनाना। मैं और आप जब यहाँ जाते हैं तो ये सोचते हैं कि मैं वहां से क्या लेके वापस आ सकती हूँ। ये जब जाते थे तो ये सोचते थे कि ऐसा क्या किया जा सकता है जिससे वो राजी हो जाए। तो एक काम करता हूँ, अगर आज की रात शाहजादी की रात से मुमासलत है तो शाहजादी की सीरत पर अमल करते हुए दूसरों के लिए दुआ करता हूँ। चले ये तो एक अच्छा नतीजा मिल गया। फिर वो कहते किसके लिए दुआ करूँ? कहते वालिदैन के लिए सबसे पहले दुआ करनी चाहिए। लेकिन वो कहते मेरे वालिदैन तो वैसे ही मोमिन थे, नेकोकार थे, दीन के लिए भी उन्होंने जिंदगी भर बड़ी मेहनतें और मशक्कतें उठाई है, तो परवरदिगार उन पर मगफिरत ही करेगा। अब किसके लिए दुआ करूं? वो सोच रहे हैं किसी ऐसे के लिए दुआ करूं जिसके लिए कोई ना करता हो। अब वो सोच रहे हैं किसके लिए दुआ करूं। फिर उन्होंने सोचा मुसलमानों के लिए, मोमिनीन के लिए दुआ करनी चाहिए। तो उन्होंने कहा वो जो वैसे ही मोमिन है, ईमान कम ज्यादा है तो सही, उसके पास खुदा मोमिनीन से बड़ी मोहब्बत करता है, खुदा मोमिनीन को बड़े तारीफ से नवाजेगा। मैं एक काम करता हूँ, उम्मत के गुनाहगारों के लिए जो जो हिदायत से बहुत दूर है, कुफार के लिए, उनके लिए दुआ करता हूँ। वो गुनाहगार जो अब तक हिदायत हासिल न कर सके उनके लिए दुआ करता हूँ, क्योंकि फिर शहजादी कौनैन की सीरत के एक पहलू पर अमल के हिदायत हासिल करना तुम्हारी जिंदगी का मकसद ही है कि तुम वक्त के हादी को पहचान लो और उससे हिदायत हासिल कर लो। तो जब तक इस राह में थोड़ा सा गौर और फिक्र नहीं होगा कि कौन से ऐसे पहलू हैं जो अब भी तिश्ना है, या कौन सा ऐसा जिंदगी का वस्फ है जो मैं अब तक नहीं समझ सकी जिस पर मुझे अमल पैरा होने की जरूरत है, इन अय्याम का हक अदा नहीं हो सकता। खुदा तौफीक दे। देखिए आइम्मा ये कहते हैं कि हम जब जब शाहजादी कौनैन का वास्ता देकर खुदा से तलब करते रहे, हमारी दुआएं कबूल होती रही। आप भी ये बारह मेंबरों से सुन रहे हैं, हाजतें अगर पूरी करवानी हो तो ये वसीला बड़ा कारआमद है। अब्दुल रहमान कहते हैं मैं एक अरसे से मस्जिद जमकरान की मैं मुजाविरी के काम में मसरूफ था। एक रोज अली अकबर नामी एक शख्स तहरान से मस्जिद जमकरान में रहने के लिए आया। एक मखसूस गोशा जो मुसाफिर वहां से आया करते और यहाँ रहना चाहते उनके लिए मखसूस था। कई दिन हो गए, तकरीबन 3 महीने हो गए, लेकिन वो नहीं गया। वो वापस तहरान ही नहीं जा रहा था। मैं उससे बार बार पूछता कौन सी ऐसी मुश्किल है जो तुम्हारी हल नहीं हो रही, मस्जिद जमकरान में बराह रास्त इमाम असर से तलब कर रहे हो। कहा मैं पेशे से एक ताजिर हूँ और मैं लोगों को माल खर्च पे दिया करता था, लेकिन क्योंकि हमारे शहर में एक वबा आई, अक्सरियत जिनको मैंने माल दिया था वो सब के सब मर गए उस वबा में। अब क्योंकि मेरा बड़ा नुकसान हुआ और इसीलिए घर में फाखे चल रहे थे, वक्त के इमाम से मुतसिल होने के लिए आया था, लेकिन अब तक कोई राह नहीं सूझी है। बहरहाल 3 महीने मुकम्मल होने के बाद वो सोचता है कि क्यों ना करबला जाकर इमाम हुसैन से तलब करूं। बहरहाल यहाँ से सफर करके वहां गया, कुछ अय्याम वहां ठहर कर फिर यहाँ वापस आ गया। फिर मस्जिद जमकरान के मुजाविर से मुलाकात की और फिर कहता है कि मैंने सोचा कि मुझे यही अपने वक्त के इमाम ही से तलब करना चाहिए। तकरीबन 3 महीनों के बाद, यानी कितने अय्याम हो गए, 3 महीनों के बाद हम फौरन दुआओं का रिटर्न भी चाहते हैं कि जल्दी मिल जाए, रात का मांगा हुआ सुबह तक मिल जाए। 40 दिन मांग रहे हैं, इतना बड़ा अमल कर लिया, अब तक पूरा नहीं हुआ। तो वो एक दिन मुजाविर से आकर कहता है कि मैं अपने वतन वापस जा रहा हूँ, मेरी मुश्किल हल हो गई। कहा रातों रात क्या हो गया? कल तो रात को मैंने देखा तुम गोशे में बैठकर बहुत रो रहे थे। असल में हुआ ये कि वो जो नान भाई जिससे हर रोज एक रोटी लिया करता था, कल उसने भी देने से इनकार कर दिया क्योंकि खर्च बहुत बढ़ चुका था। उसने कह दिया कि अब हम वो रोटी भी नहीं दे सकते, आप पहले पुराना कर्ज उतारें। अब मैं यहीं पर आकर गिरिया करने के लिए बैठ गया था और आधी रात के करीब मैंने बराह रास्त वक्त के इमाम को देखा। मैंने देखा कि वो नूर, इतना नूर जिससे मेरी आंखें चुंधिया गई थी, वो इसी गोशे में आए जहां मैं बैठा हुआ था और मुझसे आकर गुफ्तगू करने लगे कि अब भी तुम्हारी मुश्किल हल ना होती अगर तुम कल रात हमारी जद्दा का वास्ता ना देते। अब तुम्हारा काम हो गया है, तुम अपने वतन चले जाओ क्योंकि तुम्हारे बीवी और बच्चे एक अरसे से तुम्हारे मुंतजर हैं। तो ये एक ऐसा वसीला है, एक ऐसा वास्ता है जिसके सबब से हो ही नहीं सकता कि आप तलब करें और खाली हाथ लौटें। ये यूं भी ख्वाहिशात का भरम रखते हैं, लेकिन जहाँ तक इस फैसला कुन ज़ात का ताल्लुक है, ये एक ऐसी ज़ात है कि परवरदिगार ने सिर्फ हिदायत का फरीज़ा इस ज़ात से नहीं लिया। अब मैंने इसीलिए इतनी सारी मिसालें दी कि घर के अंदर जब थी, जब बच्चों की तरबियत का काम कर रही थी, जिस वक्त से विलादत से पहले से परवरदिगार ने ये इंतज़ाम किया हो कि ये नूर पाक रहे, फिज़ा माहौल पाक रहे, ताकि क़यामत तक के लिए उम्मत के लिए सरापा हिदायत बन सके। मुझे और आपको यहाँ से हिदायत कैसे हासिल करनी है? सवाल ये है। अय्याम ज़्यादा दिनों तक मनाना या मजलिसों में ज़्यादा बैठना मवद्दत में इजाफा नहीं करता। मवद्दत में इजाफा कैसे होता है? उसका एक ही रास्ता है, जब यहाँ इनकी तालीमात पर सरे तस्लीम खम करते हैं। ये अय्याम इसलिए आए थे, अगर शहजादी कौनैन अपनी ज़िंदगी में सारी कुर्बानियाँ देकर, देखिए एक ऐसी ज़ात जो खुदा की फजीलतों का मुजस्मा हो, खुदा की अताएं जहाँ तक पहुँच सकती हूँ उन सब की मेराज हो, उनसे मुत्तसिल होकर हम साहिब फजीलत कैसे नहीं बन सकते? ये सोचने की बात है। जनाब फिजा वहां से मुत्तसिल हुई और इतनी साहिब फजीलत बन गई कि जवाना ने जन्नत के सरदार अगर माँ कह के पुकार रहे हो। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद का। तो फिर इसका मतलब यहाँ से फजीलत हासिल करना कोई मुश्किल काम नहीं है, लेकिन फजीलत का मैयार क्या है? किसी ने आकर सवाल किया था अमीरुल मोमिनीन से कि आपको सलमान इतने क्यों पसंद है, बाकी भी तो सहाबी हैं, सब आपके इताअत करते हैं, आपकी तालीमात पर अमल करते हैं, सलमान में क्या ऐसा मखसूस है? उस वक्त अमीरुल मोमिनीन जवाब देते, सलमान की अपनी कोई मर्जी नहीं है, सलमान मेरी मर्जी के मुताबिक अमल करते हैं। और इसकी सबसे बेहतरीन मिसाल अबू जर गफारी ने जिस वक्त कहा सलमान से कि सलमान तलवार नहीं निकालोगे, तुम्हारे मौला के गले में रस्सी बांधी गई है, उस वक्त सलमान फारसी ने जवाब दिया कि अगर अली का हाथ तलवार तक नहीं गया तो फिर अली का गुलाम भी तलवार नहीं उठाएगा। इसका मतलब जिस वक्त का जो तकाजा हो हादी का, अगर वो तकाजा पूरा कर लिया जाए तो फिर हम हिदायत याफ्ता हैं। हिदायत के लिए मुसलसल जिद्दोजहद की ज़रूरत है, और मैं समझती हूँ दुश्मन भी इस बात से आगाह थे। जिस वक्त ये पहली खिलाफत सेट हुई उसके बाद उमर ने यही जुमले कहे थे खलीफे अव्वल से, खलीफे अव्वल से कहा था कि हो ही नहीं सकता था कि तुम और मैं खिलाफत और अली के दरमियान आ जाते, लेकिन हमारी कामयाबी के लिए तीन वजूहात हैं, यानी वो जिनका हक है खिलाफत का, उसके बीच में हम कैसे आ गए? वो कहते हैं इस वक्त अली खामोश रहेंगे क्योंकि रसूल अकरम वसीयत करके गए हैं, दूसरा इस वक्त अली तन्हा है इसीलिए अली क़याम नहीं करेंगे। आप अंदाज़ा लगाएं इताअत करने वाले, मुखलिस मवद्दत करने वालों की कितनी एहतियाज है वक्त के इमाम को, कि दुश्मन इस बात को जानता था कि अली क़याम करेंगे ही नहीं क्योंकि अली तन्हा है, साथ देने वाले हैं ही नहीं। और तीसरी वजह, अरब के जो कबाइल हैं उनके बड़े बुजुर्ग अली की बहुत सारी दुश्मनी और कीना दिल में लिए बैठे हैं क्योंकि अली ने उनके बुजुर्गों को मारा था, तो वो पूरी पूरी हमारी हिमायत करेंगे क्योंकि हमने अमीरुल मोमिनीन से खिलाफत ले ली है। अब रियाया या हुकूमत हाकिम को कितना मजबूर कर देती है, यानी दुश्मन इस बात से आगाह है कि वक्त का इमाम इस वक्त क़याम नहीं करेगा क्योंकि कोई साथ देने वाले ही नहीं है। शहजादी का ये तकाजा था हमसे कि 1200 साल से तुम्हारा इमाम गैबत में रहे और तुम मजलिसों के आखिर में अल्लाहुम्मा कुल्ले वली अकल पढ़ते हुए निकलो और जुमे के दिन नुतबा भी पढ़ लेना, वक्त के इमाम की नुसरत के लिए दुआ करते रहना, तुमने हक हाँ अदा कर दिया। या वो 75 दिनों तक ये काम बर्दाश्त नहीं कर सकी कि वक्त का इमाम कैसे तन्हा रह सकता है, इतने तवील अरसे तक हमने क्यों तन्हा छोड़ दिया वक्त
इमाम
आज 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 का दिन जब ये हम जो अय्याम मना रहे हैं उसका सिलसिला ज़ाहरी तौर पर एक इख्तिताम पर पहुंचेगा, तो ज़ाहिर है ये काले कपड़े भी हम जाकर अंदर रख देंगे और फिर आप विलादत की तैयारियां शुरू करेंगे। लेकिन आज की शाम या आज की रात उन आइम्मा के लिए कितनी सख्त थी, या वो बच्चे किस मुश्किल में गिरफ्तार थे आज, या वक्त के इमाम के लिए ये रात कितनी सख्त है, इस बात का हमें अंदाज़ा नहीं। वो जो अपनी जद्दा की कब्र की ये हालत मुसलसल 1200 सालों से देख रहे हो, हमने उस कर्ब को, उस तन्हाई को अब तक महसूस नहीं किया। देखिए, यहाँ से फजाइल के चंद पहलू पढ़ लेना, मैं अभी फजाइल बयान करने शुरू करूँ, वो नूर की खिलकत कैसे हुई थी, नूर ने किस तरह पूरी दुनिया को रोशन किया, और आप चंद नारे लगा लेंगे, मजलिस आराम से ख़त्म हो सकती है। लेकिन क्या मजीद आंसुओं की गुंजाइश है वक्त के इमाम की, जो हमने 1200 साल से छोड़ रखा है। अल्लामा ज़ीशान हैदर जवादी अपनी किताब में बड़ी अच्छी तशरी लिखते हैं। वो कहते हैं, वो ज़ात अजमत की उन बुलंदियों तक थी कि कोई ज़बान फजीलत बयान नहीं कर सकता। कुरान जिसके कसीदे पढ़ रहा हो, खुदा खुद कसीदे पढ़ रहा हो, उस ज़ात की फजीलतें क्या बयान हो सकती है। उन्होंने एक मुख्तसर से पैराग्राफ में शहजादी कौनैन की फजीलतों का निचोड़ दिया है। वो कहते हैं, जिसका सर इतना बुलंद था कि उसकी बुलंदी तक कोई ना पहुंच सके, खदम की वो गुफ्त रफ्तार के गोया बाप चल रहे हों, निगाह ऐसी कि गोया रसूल के तेवर नजर आ रहे हों, लहजा वो कि गोया शौहर की जुल्फ़ार की झनकार आए। वो कहते हैं कि हाथ वो के जिसके करम पर सूरह हलता कुर्बान हो जाए। फजीलतें कहाँ नहीं है या ख़त्म होने वाली है या नस नहीं सुनी हुई है। लेकिन सवाल ये है कि मैं अगर उनके करम पर 1200 साल से बात कर रही हूँ, तो वो मुझे भी करीम देखना चाहते हैं। अगर घर के अंदर बैठ जाएं तो सुले रसूल का नमूना बन जाएं, अगर घर के बाहर आ जाएं तो मुबाहले का मैदान सर करके वापस जाएं, और अगर खिलाफत के दरबार में आ जाएं तो फिर मुखालिफीन के चेहरे बेनकाब करके चली जाए। आप कहते हैं ना कि वो वक्त के इमाम की हुकूमत की एक झलक है, जब सब ईसार का मुजाहिरा कर रहे हों, सब अपने हिस्से का देने को तैयार हों। हम ये जो नजफ से करबला की वॉक शुरू हुई है, पैदल चल के जा रहे हैं वक्त के इमाम की ज्यारत के लिए, मैं समझती हूँ वो क्यों सिर्फ उन अय्याम के लिए महदूद है। क्या वो ईसार का मुजाहिरा बाकी साल में जमादिल अव्वल में, जमादिल सानी में, रजब में, शाबान में नहीं हो सकता? या मैं सिर्फ उनकी फजीलतें बयान करती रहूंगी, सिने बुलूक से लेकर आखिरी साल तक थे वो करीम थे, वो सिद्दीका थी, वो ताहिरा थी, वो राजिया थी, मैं कब अपनी जिंदगी में सदाकत का मुजाहिरा करूंगी? या मैं कब चाहूंगी कि उनके सदाकत के जौहर मेरी सिफत से नजर आने लगे? वो खुदा की सिफतों के मजहर कब बने? जब उन्होंने खुदा की सिफतों का मुजाहिरा करके दिखलाया। खुदा ये कहता है कि तुम अगर मेरे करम को देखना चाहते हो तो इनके करम को देख लो, ये मेरे जैसे करीब है। तुम अगर देखना चाहते हो कि मैं कितना राज़िक हूँ, तो ये देखो ये कैसे रिस्क तकसीम करते हैं, ये मेरी सिफतों के मजहर है। मुझे अगर अब इस ज़ात की सीरत को अपनाना है तो मुझे उन सिफतों का मजहर बनना है, मुझे उस सीरत के नमूने को अपनाना है। मैं समझती हूँ जब तक ये मुतालबा पूरा ना हो, हमने शहजादी कौनैन को वो कहीं शिकवा ना करें हमसे कि तुम वो समझे ही नहीं जो हमारे मुतालबे थे, तुमने इताअत की राह में, हिदायत की राह में आगे बढ़ने की कोशिश नहीं की, तुम अपनी मर्जी के, बहुत माजरत के साथ, अपनी मर्जी के दीन पर अमल करते रहे जितना जानते थे। हम जो चाहते थे तुमने वो छोड़ दिया। मजलिसों में तुम हमारे दीन पर अमल करते थे, शादियों में जाते थे तो तुम्हारा अपना दीन था, दीन को घर पे छोड़ के जाते थे। ये तो सीरत का तकाजा नहीं था कि जैसे ही ये अय्याम खत्म हो, रजब शाबान के कुंडे शुरू हो जाएं, फिर नामहरमों के सामने जीनत वाले चेहरे लेकर जाने लगे, या जब शादियों का सीजन आ जाए। ये तो उनकी रजा का सबब नहीं बन सकता। मैं समझती हूँ एक तन्हाई में बैठकर अपनी जात का, आप कसरत से सुन रहे, बस मैं आपकी जहमत तमाम करूँ, कसरत से रोजाना सुन रहे, उन्हें ये काम पसंद थे। वाह वाह, हम सुभान अल्लाह कहते हैं, नारे लगाते, उन्हें ये काम पसंद थे। उनकी पसंद मेरी पसंद कब बनेगी? उन्हें अगर तिलावत पसंद थी तो मैं उस तरह तिलावत कब करूंगी कि मुझे भी पसंद आने लगे, कुरान के अल्फाज से लुत्फ महसूस करने लगो? ये कब होगा? हम कुरान इसीलिए पढ़ते हैं ना क्योंकि मरहूम को भेजना है, हम कुरान इसीलिए पढ़ते हैं क्योंकि वक्त हो गया बहुत, कुरान कहीं शिकायत न कर दे। उन्हें अगर तिलावत, तिलावत करना किसे पसंद होता है? तिलावत जब करते हैं तब तो नींद आती है, तिलावत करना किसे पसंद होता है? पसंद तो वो होता है व्हाट्सएप इस्तेमाल करना, सोशल मीडिया इस्तेमाल करना, और उस पर अगर चाहेंगे तो हम दीन भी इधर उधर फॉरवर्ड कर देंगे कि शहजादी की यह हदीस है, कुरान की आयत का ये तर्जुमा है, फला फला ये पैगाम दे रहे हैं। मुझे तिलावत पसंद कब आएगी जो उन्हें पसंद थी? उन्हें इन्फाक पसंद था, देने किस देना किसे पसंद होता है? गुस्सा आता है जब कोई पिछले हफ्ते लेकर गया और फिर दरवाजे पर आ जाए, अब क्यों आ गया वापस? उन्हें इन्फाक पसंद था, उन्हें हुज्जत खुदा के चेहरे की ज़ियारत पसंद थी। हमने कब से नहीं देखा है, 1200 साल हो गए हमने नहीं देखा। ये मेरी पसंद उनकी पसंद कब बनेगी? जब तक नहीं बनी तब तक मैंने नयाम का हक ही अदा नहीं किया। मैं लाख आंसुओं के साथ कहती रहूं, बीबी आपकी सीरत पर अमल करूं, अमल हुआ ही नहीं, माजरत के साथ अमल हुआ ही नहीं। इन अय्याम को प्रैक्टिकल बनाते हैं, इन अय्याम को, इन शहादत की मजलिसों के बाद शहजादी कौनैन से आज ये मुतालबा करेंगे। फिर कह रही हूँ, हाजतें यहाँ से मांगना, पूरी करवाना कोई मुश्किल काम नहीं है। मुत्तसिल आंसुओं के साथ जब होते हैं वो लेकर पलटते हैं जो मांगने गए थे। लेकिन आज हम शहजादी कौनैन से मुतालबा करते हैं कि हमें आपकी जुर्रियत की खातिर, आपके वारिस की खातिर हिदायत चाहिए। उस चश्मे से फैजयाब होना चाहते हैं, उस दर से जो लुत्फ मिलता है जो जनाब फिजा को मिलता था या जनाब खंबर को मिलता था, जो अपनी सारी नेमतों को एक तरफ रख के, शाही बादशाही आला खाने हुकूमतें सबको एक तरफ रख के इस घर के फाखे बर्दाश्त कर रहे थे, उन्हें क्या मजा आ रहा था यहाँ पर? उनकी पसंद आपकी पसंद बन गई थी। हम ये चाहते हैं, मैं ये नहीं कहती आज का आज मुकम्मल दीनदार बना जा सकता है, लेकिन किसी एक पहलू पे काम शुरू तो हो। कि अगर शहजादी की पूरी जिंदगी 18 साल सिर्फ खुदा के लिए गुजरे हैं, तो मैं कम से कम आज का दिन खालिस खुदा के लिए गुजार लूं, शहजादी कौनैन से जो मुत्तसिल है। या अगर वो सिद्दीका थी तो मैं वादा करती हूँ कि आपकी विलादत तक छोटा बड़ा कोई झूठ नहीं होगा। आपकी सदाकत वाली सिफत पर अमल करना चाहती हूँ। किसी एक सिफत पे काम शुरू कर दे, खुदा ने वादा किया है आप एक नेकी करेंगे वो 10 नेकियों का अजर देगा, हो सकता है 10 और सिफतें इनायत हो जाए वहां से। लेकिन इरादा तो हो, राह तो बनाई जाए, काम तो शुरू हो इसके लिए। फजाइल पढ़ लेना, सुन लेना, मसाइब पर गिरिया कर लेना, ये हम कई सालों से कर रहे हैं। शहजादी का कुर्बानियों का, बस आपकी जहमत तमाम, वक्त हो गया। ये मुतालबा नहीं था कि तुम लोग महफिलों में इतनी बड़ी मेरे नाम से मजलिसों का इनेखाद करो और 3 दिन की जगह सारा महीना मेरे अय्याम मनाने लगो। वो हमसे ये चाहती हैं कि मेरी सीरत को अपने लिए नमूने अमल बना लो। वो ये चाहती हैं कि अगर वारिस ज़हरा का हक अदा करना चाहते हो तो जैसे नुसरत मैंने 75 दिनों में करके दिखलाई, तुम उस राह के लिए कुछ जमीन साजी कर लो, राह हमवार कर लो। और अगर ख्वाहिश होगी ना, पुख्ता ख्वाहिश, पक्की ख्वाहिश, तो फिर वहां से मिलती हैं इनायतें। एक तहरान के आलिम दीन कहते हैं कि मैं जब रोजा खानी करके, मजालिस पढ़ के, जिक्र करके वापस आता था तो मेरी ज़ईफ वालदा दरवाजे पर बैठकर मेरा इंतजार करती थी। मैं उनसे कहता, ये करामात फातिमी है, अरबी की किताब, इसका तर्जुमा नहीं हुआ है, तो मैं उनसे सवाल करता कि आप क्यों मेरे लिए जहमत उठाती हैं, आप सो जाया करें। जाहिर है मैं दूर दराज से जब मजालिस पढ़ के आता हूँ तो मुझे देर हो जाती है, तो उस वक्त मेरी वालदा जवाब देती, तुम अहले बैत का जिक्र करके आ रहे हो और कोई खिदमत तो मैं नहीं कर सकती उनकी। उनके खादिम ही की कोई खिदमत कर ली। बहरहाल ये काम बड़े इखलास से कर रही थी। जिस वक्त वो आलिम कहते मैं मेरी वालदा को दफना रहा था, तो मैंने शहजादी कौनैन से कहा कि इनकी बड़ी ख्वाहिश थी आपकी खिदमत करने की, आप इन्हें अपनी कनीजी में ले लें। कुछ अरसे बाद मेरी वालदा ख्वाब में आकर कहती हैं कि शहजादी ने तुम्हारी ख्वाहिश पूरी कर दी, मैं उनकी कनीजी में हूँ। बताएं किस तरह ख्वाहिशात पूरी होती है। शहजादी आप 75 दिन तक अपनी अजियतों के बावजूद अपने वक्त के इमाम की आंखों में आंसू न देख सके, हम भी अब मजीद नहीं देखना चाहते, हम नहीं देखना चाहते मजीद आंसू, हम नहीं चाहते कि वो तन्हाई में बैठकर गिरिया करें किसी गोशे में, हम नहीं चाहते। आप हमें इस काबिल बना लें कि हम ये गैबत का वक्त ख़त्म करके वक्त के इमाम की नुसरत के लिए आमादा हो जाएं। वो जो नुसरत के तकाजे हैं आप इनायत कर सकती हैं, आपके लिए तो कुछ भी नामुमकिन नहीं। हम जितने भी गुनाहगार हों, कभी भी यहाँ मांगते हुए जबान में लग्जिश पैदा नहीं हुई ना कि इतना बड़ा दर है, इतना बड़ा रोज़ा है, इतनी बड़ी जरी है, क्योंकि हमें मालूम है कि बड़े करीम आका हैं, हर आने वाले को कबूल करते हैं। आप वो इनायत कर दें, आप वो अता कर दें कि हम नुसरत के काबिल बन जाएं। ये एक बहुत बड़ी अता होगी इन अयाम की कि विलादत से पहले अगर कोई एक शहजादी की सिफत पैदा हो गई, कितनी बड़ी ईदी होगी ये कि अगर 20 जमादी सानी तक मैं मुसलसल यही रोजाना तलब करती रहूं कि मुझे आपकी एक सिफत चाहिए। उलमा इरफान यही कहते थे, एक सिफत चाहिए। क्या ही अच्छा हो अगर वहां से वो इनायत हो गई, कितनी बड़ी इनायत हो। आपने जैसे नुसरत की, आप जैसे अपने ताकत के जवाब देने तक नुसरत करती रही। बड़ी गरीब बेटियां हैं अहले बैत के घराने की। देखिए किसी के घर में इंतकाल हो जाए तो आते हैं लोग पुरसा देने के लिए, और ये जरूर कहते हुए जाते हैं कि खुद को तन्हा न समझिएगा, हम आपके साथ हैं। अगर किसी का बाप गुजर जाए तो लोग ये कहते हुए जाते हैं कि खुद को यतीम न समझिएगा, हम आपके साथ हैं। बाप की शहादत के बाद इस दर पे भी लोग आए थे, 2 मरतबा आए थे। पहली मरतबा ये कहने नहीं आए थे कि हम आपके साथ हैं, ये कहने आए थे कि हम अमीर अल मोमिनीन से बैत लेने के लिए आए हैं। एक बहुत बड़ी तादाद आई थी मर्दों की, और उसके बाद इतना धुआं उठा उस घर से। आप सुनते हैं ना, जहां इंतकाल हुआ हो वहां 3 दिन तक चूल्हा नहीं जलता, यहाँ शहजादी कौनैन के दर पर इतनी आग लगाई गई कि मदीने वाले कई महीनों तक वो लकड़ियां इस्तेमाल करते रहे अपने घर की जरूरतें पूरी करने के लिए। वो दर जहाँ रसूल सलाम भेजा करते थे, ये पहली मर्तबा जब लोग आए रसूल की शहादत के बाद। दूसरी मर्तबा आए फिर ये कहने के लिए नहीं आए थे कि हम आपके साथ हैं, शिकायत करने के लिए आए थे कि या अलिया फातिमा से कहे कोई वक्त मुकर्रर कर ले रोने का, मुसलसल रोने से हमारी नींद खराब होती है। जब दोबारा दरवाजे पर दस्तक हुई तो दिल कहता है शहजादी कौनैन समझी होंगी कि कोई पुरसा देने आया है, कोई दिलजोई करने, कोई तसल्ली देने के लिए आया है। मैंने इसीलिए कहा इस घराने की बेटियां बहुत गरीब हैं। एक तो जिन्हें अपने आंसू बहाने की इजाजत नहीं मिली। अच्छा, अगर कोई कह दे कि आप ना रोएं, अगर दिल गम से भरा हो तो क्या हम रोना बंद कर देते हैं? नहीं, हम गुट गुट के रोते हैं, हम सिसक सिसक के रोते हैं। मैं हाथ जोड़ कर कहूं, बीबी मदीने वालों ने आकर शिकायत की और अमीर अल मोमिनीन ने आपको बैतुल एहसान बनवा दिया, क्योंकि आपके रोने पर पाबंदी लगा दी थी तो आप वहां उस हुजरे में बैठ कर रोती थी। काश सकीना को भी कोई रोने की जगह मिल जाती, काश सकीना को कोई बैतुल हुसन बना देता, यूं घुट घुट के मर ना जाती बाप पर रोने के लिए। अम्मा क्या करूं, आंसू नहीं रुकते अम्मा, अम्मा बाबा की याद آتی ہیں، آنسو نہیں رو رو لے، خوش نصیب ہے آگے جو فاطمہ کے غم میں رو رہی ہیں. رومال فاطمہ ہر ایک کو نصیب نہیں ہوتا، یا حور کی پیشانی پر ہے یا آپ کی آنکھوں سے مس ہوتا ہے. وہ بچے آپ کو دعائیں دے رہے ہوں گے، ہماری ماں کے غم میں رونے والے ہیں. ہم دعوت دیتے ہیں نا شہزادی کون ہے ان کو، جب ہمارے یہاں مجلسیں ہوتی ہیں کہ بی بی آپ ضرور تشریف لائیے گا. دل کہتا ہے نیام میں وہ بچے آتے ہوں گے، شام سے زینب آتی ہوگی، کربلا سے حسین آتے ہوں. تین بیٹیاں ایسی ہیں جو وقت سے پہلے ضعیف ہو گئی تھی، ایک وہ چار سال کی سکینہ حسین کی. اتنی مشکلات، اتنے مصائب دیکھے ہیں کہ زخمی لہو لہان حالت میں جب بابا خواب میں آئے تو خوشی سے نیند سے بیدار ہو کے کہتی ہے، اماں مجھے بابا لے کے جا رہے ہیں، مجھ سے اب شبر کے تماچے برداشت نہیں ہوتے. وہ آٹھ سال کی صغرا حسین کی، انتظار بوڑھا کر دیتا ہے، وقت سے پہلے بوڑھا کر دیتا ہے. کاش ہم وقت کے امام کے انتظار کی تڑپ محسوس کر سکیں. وہ بچی ایک سال میں وقت سے پہلے ضعیف ہو گئی. نانی بابا کب آئیں گے؟ نانی میں مر جاؤں گی بابا کو دیکھے بغیر. بیماری طول پکڑتی جا رہی ہے، ضعیف ہو چکی تھی. اور تیسری رسول کی 18 سال کی بیٹی دربار سے جب یہ کہہ کے خالی ہاتھ پھیرا گیا کہ فاطمہ جھوٹ بول رہی ہے، اس وقت رسول کی صدیقہ بیٹی کے بال سفید ہو گئے تھے. وہ جس کی صداقت کی ضمانت خدا لے رہا ہو، وہ دربار سے یہ کہتی ہوئی باہر نکلی کہ خدا کی قسم میں جھوٹ نہیں بولتی، جھوٹ نہیں. بس ایک مرتبہ بچے گھر میں دیکھ رہے ہیں، بچے دیکھ رہے ہیں ماں زخمی ہے، ماں کو ہاتھوں پر انیا چبوئی گئی ہے تاکہ دروازہ چھوڑ دے، جب دروازے کو مضبوطی سے تھامی ہوئی تھی. ماں کو تازیانہ لگا تھا جب باپ کا دامن مضبوطی سے تھامے ہوئی تھی کہ امیر المومنین کی آباد چھوڑ دے. یہی تازیانہ ثانیہ زہرا کو بھی لگا تھا جب اپنی چادر مضبوطی سے پکڑے ہوئے تھی. تازیانہ لگایا گیا تاکہ چادر چھوڑ دیں. بچے دیکھ رہے ہیں ماں بہت زخمی ہیں، ماں بغیر سہارے کے گھر کے اندر نہیں چل سکتی، دیوار کا سہارا لے کر چلتی ہے. لیکن وہ جو روزانہ سہارا لے کر بستر سے اٹھتی تھی، آج خود اٹھی ہے، آج خود اٹھی ہے. اب بچے خوش ہو گئے، بچے سمجھ رہے اماں کی طبیعت بہتر ہو گئی. بچوں کو کیا معلوم نانا خواب میں آئے تھے، فاطمہ لے جانے کے لیے آیا ہوں. بیٹی آج آخری روز ہے، بہت سارے کام ایک ساتھ انجام دے رہی ہے. بچوں کو نہلایا دھلایا تیار کیا، امیر المومنین گھر کے اندر داخل ہوئے، امیر المومنین سے وصیتیں کی. یعنی میرے پاس ان دو بیٹوں کے علاوہ اور کوئی خزانہ نہیں ہے، میرے اس خزانے سے خبردار رہیے گا. یعنی میرا گھر، میرے بچے بہت چھوٹے ہیں، سب آپ کے حوالے. یعنی مجھے مرنے کے بعد تنہا نہ چھوڑیے گا، میری لاد پر تلاوت کرنے ضرور آئیے گا. بچوں کو تیار کر کے روضہ رسول کی طرف بھیجا، بس رو چکے، آپ کی زحمت تمام. بچوں کو تیار کر کے روضہ رسول کی طرف بھیجا. بچے چھوٹے ہیں نا، سب سے چھوٹی بیٹی 2.5 برس کی ہے. حسنین کو تیار کیا اور روضہ رسول کی طرف بھیجا. وہ ایک بچہ جو حمل میں ساکت ہو گیا، جب بھی گھر کے دروازے تک جاتی جہاں بچے کا حمل ساکت ہوا تھا، دروازے کے قریب کھڑی رہ کر کہتی، مجھے یہاں سے محسن کی خوشبو آتی ہے، میرے بچے کو یہاں شہید کیا گیا تھا. حسنین کو تیار کر کے روضہ رسول کی طرف بھیجا. اسماں جب بچے آئیں گے پہلے کھانا کھلا دینا پھر میرے مرنے کی خبر دینا. ابھی اسماں بنت امیس دروازے کے باہر بیٹھی ہے, تھوڑی ہی دیر میں بچے دوڑتے ہوئے واپس آ گئے, گھبرا کر کھڑی ہوئی. بچوں آج اتنی جلدی آ گئے روزہ رسول سے واپس, ہم نے زیارت کرنے کے لیے بھیجا تھا. اسما خبر رسول سے آواز آ رہی تھی, جاؤ بچوں ماں کا آخری دیدار کر لو. اسما ہم نے دادا ابراہیم کو یہ کہتے ہوئے سنا, دیکھو فاطمہ کے یتیم آ رہے ہیں. حجرے کی طرف اشارہ کیا اسما نے, بچے دوڑتے ہوئے ماں کے حجرے میں گئے. بس رو چکے رو چکے. یہ آنسو بڑے محترم ہیں, خدا ان آوازوں پہ رحمت نازل کرے. میں نے کہا نا وہ بیٹیاں آپ کے درمیان بیٹھی ہوں گی, آپ کو دعائیں دے رہی ہوں گی, دعائیں دے رہی ہوں گی. آپ جب تابوت اٹھائیں نا, آج کئی افراد کئی خواتین مل کر تابوت اٹھائیں گی, اس بات کا تصور کیجئے گا کہ اس وقت نہالی تھے, اکیلے امیر المومنین نے جنازہ اٹھایا ہے. پیچھے وہ بچے جب روتے جا رہے تھے تو سوال کر رہے تھے کہ بابا کیا ہم اتنے غریب ہیں, ہماری ماں کا جنازہ چار افراد بھی نہیں اٹھا سکتے. امیر المومنین نے پلٹ کر کہا, بچوں جبرائیل آئے ہیں, میکائیل آئے ہیں, تمہاری اماں نے وصیت کی تھی کسی کو جنازے کی خبر نہ ہو, رات کی تاریکی میں جنازہ اٹھانا. بچوں آہستہ رو آہستہ رو, کہیں مدینے والوں کو خبر نہ ہو. اب مجھے بتائیں بچے کیسے روئے, ماں کا جنازہ ہے, گریبان میں منہ ڈال کے سسک سسک کے رو رہے ہیں, گھٹ گھٹ کے ماں پر گریا کر رہے ہیں. کاش یہ مسائب اس وقت ختم ہو گئے ہوتے, فاطمہ کو مزید نہ رلایا گیا ہوتا, حسن کے جنازے پر تیر برسا کے, حسین کا لاشا تیروں پر مول لکھ کر کے, سکینہ کو تازیانے لگا کے, زینب کی چادر چھین کے.